بسم الله الرحمن الرحيم اللهم صل على محمد وعلى محمد ناظرین کرام السلام علیکم پروگرام آگئی کے ساتھ آپ کی خدمت میں حاضر خدمت ہے ناظرین کرام اس وقت جب ہم یہ پروگرام کر رہے ہیں اس وقت پاکستان کی حالت صرف اور صرف سیلاب کی زد میں پاکستان کے اکثر علاقے اس وقت سیلاب کی زد میں پنجاب کا کچھ حصہ بلوچستان اور سندھ خاص طور پہ بہت زیادہ متاثر ہیں ہم نے آج اسی حوالے سے اپنے پروگرام کو ترتیب دیا ہے ہم چاہیں گے کہ اس میں دنیا بھر سے جتنے بھی ہمارے ناظرین ہیں وہ اپنا حصہ جو ہے ضرور ڈالیں سب سے پہلے آپ کو ایک پیکیج دکھاتے ہیں کہ جس میں ہمارے چتر اسلام مسلم مولانا نبی ہاشمی صاحب بلوچستان میں موجود تھے اور انہوں نے وہاں کے لوگوں سے خود بات کی ہے اور اس کو ریکارڈ کیا ہے آپ وہ پیکیج دیکھیں پہلے
یہ وہ امپورٹنٹ روڈ ہے کہ جو آگے پھر جا کے ڈیرہ بگٹی صوبت پور وہاں سے پھر ڈیرہ بگٹی تک جاتا ہے اور بہت آگے جا کے پھر یہ کشمور اور اس طرف بھی نکلتا ہے گن کوٹ کشمور تو آپ ذرا اس روڈ کی حالت دیکھیے اس وقت کیا بنی ہوئی ہے یہ یعنی روڈ تو بھر کہیں نظر ہی نہیں آ رہا کہ روڈ بھی تھا اسی وقت یہاں پہ اب لوگ بیچارے جو اپنے گھروں سے نکلے ہیں وہ اس روڈ پہ بھی نہیں آ کے بیٹھ سکتے اس لیے وہ جو ہے نا وہ اس طرح سے تھوڑے تھوڑے خشک جگہیں جہاں جس کو مل رہی ہیں وہ ان خشک جگہوں پہ اپنے مال مویشی اور اپنے قیمتی ساسوں کے ساتھ جو ہے وہ اس طرح سے آگے بیٹھ گیا
یہاں پہ سانپ بچھو زیادہ ہو گئے پانی زمین سے نکلے ہوئے ہیں وہ ڈس رہے ہیں یہاں پہ اکثر لوگ مر گئے پانی کے اندر بچے نکال رہے تھے سانپ نے ڈس لیا وہ مر گئے
کتنے دن ہو گئے یہاں پہ آپ کو
سات دن
ہو گئے ہیں تو گھر کہاں ہے آپ کے پیچھے تو یہ کبھی یعنی کیا کھانا ناشتے کا کیا کرتے ہیں
کچھ نہیں دیا بالکل نہیں افسر کبھی نہیں دیا اب آج پوچھ رہے ہیں بس
نہیں کوئی کھانا تو دیتا ہے نا
کون سے دیتے ہیں
40 سے 50 رضاکار جو یہاں پر کام کر رہے ہیں اور روزانہ کی بنیاد پر یہاں سے جو ہے ہم 1500 لوگوں کو کھانا کھلاتے ہیں اور راشن ڈسٹریبیوٹ کرتے ہیں
یہ جو ناظرین آپ نے صورتحال دیکھی بلوچستان کی جو خود مولانا نبی ہاشمی نے اپنے موبائل سے ریکارڈ کی تھی اور اس وقت ہم نے چونکہ آپ نے وہ خود اپنی آنکھوں سے اس صورتحال کو دیکھا ہے اور وہاں پر جا کر وزٹ کیا ہے اور لوگوں کی مدد کی ہے اور یہاں سے جو مومنین نے حصہ ان تک پہنچایا تھا اپنا حصہ ڈالا تھا اس کو انہوں نے ان تک پہنچایا ہم نے اسی حوالے سے آج کا پروگرام ترتیب دیا ہے اور اپنے اسٹوڈیو میں ایک مرتبہ پھر دعوت دی ہے حجت الاسلام المسلمین مولانا نبی ہاشمی صاحب کو آغا صاحب السلام علیکم
جی وعلیکم
السلام آغا صاحب پہلے تو آپ جو یہ آپ نے تجربہ کیا اس کے بارے میں بتائیے گا کیونکہ آپ جب سے بلوچستان میں سندھ میں نہیں آئے تھے بلوچستان میں جب سیلاب تھا شاید آپ اس وقت سے اس میں کام میں مصروف تھے وہاں ناظرین نے دیکھا بھی کہ آپ نے جو ریکارڈ کیا تھا آپ نے خود وہاں پہ کیا مشاہدہ کیا
جو صورتحال اس وقت وہاں پر ہے میں چاہوں گا کہ پہلے ایک امپورٹنٹ بات کروں یہاں سے شروع کروں اور وہ ایک مستقبل کے لیے شاید جو ہم نے ان شاء اللہ پلاننگ کرنی ہے اور بہت مفید ثابت ہو سکتی ہے وہ آیت اللہ جواد عملی رحمۃ اللہ کا ایک کسی جگہ پہ سیلاب جب ایران میں آیا تھا کچھ لوگ ملنے آئے تھے وہاں پر جو بات چل رہی تھی نا تو اس کی یہ امپورٹنٹ بات تھی اس 20-25 منٹ کی ملاقات میں جو سیلاب سے زیادہ لوگوں سے بات چل رہی تھی اس میں 15-20 منٹ کے اندر یہ ایک امپورٹنٹ بات تھی جو بعد میں میڈیا پر بھی آئی وائرل ہوئی اور ہم نے بھی وہیں سے اسے فالو کیا ان کا کہنا یہ تھا کہ فارسی زبان دریاؤں کو رود خانہ کہتے ہیں رود خانہ سے مراد کیا ہوتی ہے کہ یعنی یہ گھر ہے پانی اصل میں پانی کا گھر ہے رود خانہ خانہ گھر کو کہتے ہیں رود یعنی وہ تیزی سے گزرنے والا تو انہوں نے فرمایا کہ جب یہاں پر کافی عرصہ بارش نہ ہوئی اور وہ بھی سمجھ بیٹھے کہ شاید اب پانی کی گزرگاہیں ہم ان کا اپنے گھر بنا لیتے ہیں اس طرح کا جب ذہن میں آیا تو لوگوں نے گھر بنا لیے کیونکہ جو نئی نسل تھی اس کو پتہ ہی نہیں تھا کہ ہم کہاں کہاں گھر بنا رہے ہیں حتیٰ ڈیم بھی یعنی اگر ڈیم کو پلاننگ نہ کیا جائے تو آپ یہ سمجھیں کہ ڈیم جو ہے وہ کافی ہو جائے گا پانی کو بچا لے نہیں ڈیم کو بھی بہت پلاننگ کرنی ہوتی ہے کہ جو رود خانے ان کو الگ رکھیں ڈیمس کو الگ رکھیں وہ نہیں توڑ دیں पर उन्होंने कहा जब आपने उनके घरों में घर बना लिया ना, रूद खाना, आपने उनके घरों में घर बना लिया, अब वो आपके घरों में घर बनाएंगे। असल जुमला ये, तो इसका मतलब क्या हुआ? इसका मतलब ये हुआ कि आपको बड़ी सतर्क मिलानी पड़नी चाहिए। ये सिंध हो या बलोचिस्तान, इसमें कई हमारी आबादियां, बड़े बड़े शहर इस बुनियाद पे कि यार अब तो काफी अरसा हो गया बारिश नहीं हो रही, काफी अरसा हो गया पानी नहीं आया, काफी अरसा हो गया अब तो यहाँ नहीं आएगा दरियाओं का, तो आपने कहीं ये ऐसा तो नहीं है कोई इस तरह की मिस्टेक्स हुई?
ये बुनियादी बात, ये तो मिस्टेक आपने बहुत उनके बारे में पाकिस्तान में और खुद कराची में भी बहुत सारी जगह पे देखा है कि जब
आपने देखा कि जो पानी की गुजरगाहें थी या झील की जगह थी जहाँ पानी जमा होता था, नया नाजाबाद जैसा आपने सुना है, पूरा पूरा उसी जगह पर बना दिया गया, हद्दा आपका ये सादी टाउन अमरोहा की आबादियाँ ये सब पानी की गुजरगाहों पर बने हुए, और आपको ऐसे तो पता चलेगा ये जो कुछ हुआ है कराची के अंदर जो नाले बंद हुए और ऊपर आपने जो तमीरात कंस्ट्रक्शन की है वो भी बस। अब आइए असल बात की, ये तो हो गई हकीकत की, अगर आपने मुस्तकबिल के अंदर प्लानिंग करनी है कहाँ पर आइंदा आबादियों को तबाही से बचाना है, और आपने जो है वो तो इन्वायरमेंट के साथ साथ आपको ख्याल रखना होगा कि हमने अब घर उन जगहों में बनाने हैं, अगर इंशाअल्लाह आप मुस्तकबिल में तामीरात का इरादा भी रखते हैं, अभी तो आप रेस्क्यू कर रहे हैं, तो आप सिर्फ लोगों तक उनको जिंदा रखने के लिए इमदाद पहुँचा रहे हैं, लेकिन मुस्तकबिल में अब जो उनकी मईशत तबाह हो गई है, मुस्तकबिल में दोबारा उस जगह पे घर न होंगे, फिर आपको रेस्क्यू साहब, फिर आप इस तरह लिफ्ट ले रहे हो, फिर आप उनके चंदे जमा करें, तो आपको एक प्लानिंग के वक्त ख्याल रखना पड़ेगा कि अब आपने घर कहाँ बनाने, ये एक इम्पॉर्टेंट बात ही खत्म हो गई। आइए तबाही, तबाही जो हुई है ये तो बारिश के पानी ने भी की है। अब आप बलोचिस्तान की तरह लीजिए, और अभी क्योंकि बलोचिस्तानी है, वहाँ पर अगर मैं मुबालवा ना करूँ तब भी 70-80% घर कच्चे घर होते हैं, 70-80% घर कच्चे घर होते हैं, वो उनकी सकाफत भी है, उनका कल्चर भी है, उनकी जरूरत भी है, क्यों? क्योंकि अगर वो पक्के घर बनाए तो शायद वो उस गर्मी को सर्दी को तहमुल ही ना कर पाए जो उस इलाके में होती है। भाई वसाइल नहीं है ना आपके पास, इन्वायरमेंट वही है जो दुबई का, इन्वायरमेंट वही है जो उमान का है, मस्कत का है, इन्वायरमेंट वही है, ठीक है, लेकिन आया आप उस इन्वायरमेंट को, उन्होंने तो अपने आप को सर्दी गर्मी से बचाने के इंतजाम किए हुए, इस मजलूम मुस्तज़फ कौम के लिए ऐसा कोई काम नहीं है, वहां तो उन लोगों ने कच्चे घर बनाए थे गुजारने ताकि वो सर्दी और गर्मी से महफूज रह सके, अब आप जन जाकर तो पक्का कर देते, खुद आपने ऊपर जुल्म किया है, ठीक है, हो सकता है तीसरी वजह गुर्बत भी हो, पहली सकाफत है, दूसरी जरूरत है, तीसरी गुर्बत है, हो सकता है गुर्बत भी हो, लेकिन मेरा सवाल उस बलोचिस्तान के अंदर जब मैं मुख्तलिफ वॉलंटियर्स से मुलाकातें कर रहा था, समझदार वॉलंटियर्स से मुलाकातें कर रहा था, और मैं पूछता था कि टीम में से कौन सी वजूहत हैं कि आपको बच्चे घर के अंदर रहते हैं, आप यकीन कीजिए कि बहुत सारे लोगों को पता नहीं था, मगर एक अलग बंदा ऐसा मिला कि जो अभी तक कल्चरल अपनी जाहिर की हिफाजत कर रहा था, उसने वही बलोच वाली बड़ी पगड़ी पहनी हुई थी, वही शलवार जो कई कई मीटर की शलवारें होती हैं वो पहनी हुई थी, उसने यानी टोक दिया जब लोग मुझे कह रहे थे कि गुर्बत असल वजह है, पहले लोग घर पक्के बनाते, उसने कहा बिल्कुल ऐसा नहीं, आप अभी घर पक्के बना देंगे, हमने उसके बराबर कच्चा घर बना के रहना या हम रहेंगे, हमारी सफावत इस तरह की है, क्यों? क्योंकि जो हमें माहौल चाहिए होता है, जितना बड़ा हमें पोर्शन चाहिए होता है, हमें अपने मवेशी वही रखने होते हैं, हम कबाइली जिंदगी गुजारते हैं, हमारे एक साथ कई लोग रह रहे होते हैं, हम ये बड़े बड़े घरों को उदाहरण नहीं हो सकते। अब दूसरे मौजूद याद रखिएगा, पहली बात यह है कि आप इसका ख्याल रखिएगा घर हमें बनाना है, दूसरा ख्याल रखिएगा घर बनाने कैसे, इसका पूरा पूरा ख्याल रखना पड़ेगा भाई, ऐसा ना फिर एक बार आप पैसा जाया कर दें, जैसे कि हुआ है सिंध में बहुत सारी जगहों पर हुआ है, बहुत मारूफ नाम चल रहा है इस वक्त मोहतरमा का, यास्मीन लारी, यास्मीन लारी साहब ने मकान बनाए और वाकई लकड़ी के मकान बनाए, लेकिन हमने उनके साथ काम भी किया है और वो खुद भी सदी पहुंची, ठीक है 40,000 मकान बना के दिए, कि लोगों ने उसमें रिहाइश रखी नहीं है, लोग जो है ना वो यानी फरार कर जाते हैं, वक्ती तौर पर तो ले लेते हैं, आपने पैसे 35,000 रुपए एक घर पे खर्च भी किया, आपकी तरफ से खर्च हुआ, वकीलों ने खर्च किया, आपने समझा, लेकिन आपको उस सकाफत का ख्याल भी रखना होगा, उस कल्चर का ख्याल भी रखना होगा जिसमें उन्होंने रहना है, तीसरी बात। दूसरी बात हो गई, अब आइए देखा क्या है, देखा ये कि भाई बलोचिस्तान जो है ना, हम दो तीन रोजा दौरे में भी सिर्फ उन मेन रूटों पर रह सके कि यानी जहाँ पे गाड़ी चले जा सकती है, लेकिन ये बलोचिस्तान ही था, ये 5% बलोचिस्तान था, 10% बलोचिस्तान, 8% बलोचिस्तान था, असल तो वो जगह है कि जहाँ आप पहुंच ही नहीं सकते, खुश्की के रास्ते ही नहीं है, उनसे हमारा कोई रास्ता ही नहीं है, یعنی مجھے شک ہے کہ ہم ان تک کھانا بھی پہنچا پا رہے ہیں نہیں پہنچا پا رہے ہیں. ہمیں شک ہے آج یعنی اتنے گزرنے کے بعد تیسری چوتھی محرم سے شروع ہوئی ہے بارش, تیسری چوتھی محرم سے, اور تقریباً ہمارا کام بھی خدا کی توفیقات تھی کیونکہ کام تبلیغات کا چل رہا تھا, مجالس چل رہی تھیں, ایک گروپ پورے پاکستان سے 100 افراد کا ایک الحمدللہ علماء کا طبقہ وہاں موجود تھا جو مجالس پڑھ رہا تھا خاران برادران ملا کے, تو ایک نیٹورک بچھا ہوا تھا. اس نیٹورک کی وجہ سے ہمیں پتہ چل گیا تھا کہ یہاں پہ کیا ہو رہا ہے, کیا ہونے والا ہے, اور اسی وقت سے جو ہے نا وہ یعنی یہ سب جو آج والنٹیئرس کی صورت میں تقریباً بلا مبالغہ 500 کے قریب لڑکے کام کر رہے ہیں, والنٹیئر سے 500 کے قریب مقامی لوگ, یہ مقامی ہیں, کوئی بھی باہر کی بات نہیں کر رہا ہے. یہ ہری ٹیم جو 500 افراد کی کام کر رہی ہے, وہی جو تبلیغات کا نیٹورک بچھا ہوا تھا, جو اسکولس بنائے گئے تھے انہیں چند سالوں میں, آج ان سب کی وجہ سے ہمیں یہ بات پتا تھی کہ کہاں پر کون سی پرابلم ہے, کون سے مسائل کس جگہ پر ہے, رابطہ کر لیا کسی طرح سے پہنچ کے جہاں پر سگنل آ گیا. یعنی یہ تو سب 8-10 دن 12 دن 15 دن کے بعد سگنلز آنا شروع ہوئے, رابطہ شروع ہوا, پھر جب وہ سیلاب آنا شروع ہو گئے, جو پہاڑوں سے پانی آنا شروع ہوا, یہ بھی اہم بات ہے. لیکن کیونکہ بہرحال آپ زیادہ اتنا بلوچستان کے نام لے بھی لیں تو اتنا آپ کو فائدہ نہیں ہوگا ناموں کے لینے کا, ان علاقوں کے لینے کا نام کہ کون سا علاقہ کہاں پر ہے. بس کہنا چاہ رہا ہوں آپ سے کہ ابھی تک سبھی دوسرے لفظوں میں مچھ سے نیچے, یعنی کیا مطلب, سبھی کے بعد مچھ جب آپ چڑھتے ہیں نا تو یہ اونچائی شروع ہو جاتی ہے. ان پہاڑوں کے پانی نے جب یہ تباہی مچائی نا لوور بلوچستان میں جب آیا ہے, تو آپ سمجھیں کہ پھر یہ کئی اگر مربع ہیں تو کئی کلومیٹر مربع, کئی 100 کلومیٹر مربع بن جائے گا. ایسا علاقہ جو مسل مکمل زیر آب, مکمل وہاں پر یعنی انسان جو ہے نا وہ ابھی ایک یعنی مشکل زندگی گزار رہا ہے. کھانا پینا یعنی یہ پہلا مرحلہ تھا کہ جس کو آپ نے تقریباً کوئی مہینے تک انجام دیا, لیکن آخری 10 دن بہت زیادہ, اور صرف ایک گروپ ہے یعنی صرف ایک, الحمدللہ کراچی میں یہ ہوا کہ کراچی میں بہت ساری آرگنائزیشنز ایک ساتھ بیٹھ گئیں, میں نے اس میں ویلفیئر آرگنائزیشنز بھی تھیں اور تنظیمیں بھی تھیں, وہ سب ایک ساتھ بیٹھ گئیں, بیس بار جمع ہو گئی. تو الحمدللہ ہوا یہ کہ پھر جب ان سب نے مل ملا کے یہ 10 لاکھ روپے 15 لاکھ روپے روزانہ خرچ کرنا شروع کیا, صرف پکا پکایا کھانا, یعنی صرف ایک ایشو ہے, صرف پکا پکایا کھانا, راشن الگ ہے, میڈیکل سہولتیں الگ ہے, دو تیسرا خیمہ الگ ہے, چار چوتھا پانچواں جو ہے وہ آپ کا جو آپ کو مچھر سے بچانے کے لیے نیٹس دینے وہ الگ ہے. یعنی صرف ایک کھانا آپ کو 10-15 کلو
ایک
10-15 لاکھ روپے کا خرچہ کرنا پڑ گیا آپ کو, جی ایک دن کا, یہ روزانہ کا خرچہ ہو رہا ہے جو اس وقت بھی ہو رہا ہے. یہ 7-6-7 لاکھ سے شروع ہوا تھا, اب یہ 10-12 لاکھ پر پہنچ گیا ہے, اور ہم جن کو راشن دے رہے ہیں وہ لوگ بھی بےچارے جا کے گھروں میں کھانے بنا کے بانٹ ہی رہے ہیں. اس کے میں آپ سے کہہ رہا ہوں کہ 10-15 لاکھ پر پہنچ گیا ہے کہ جو روزانہ کی بنیاد کا خرچ ہو رہا ہے صرف, اور ہم کتنے لوگوں کو کھلا رہے ہیں, یعنی ہم بہت زور بھی لگے ہیں, ہم 8,000-9,000 افراد تک پہنچے ہیں. یہ بلوچستان آبادی کے اعتبار سے بھی ایک بڑا رچ علاقہ ہے, جہاں آپ کہتے ہیں کہ زمینی اعتبار سے جغرافیائی اعتبار سے بڑا ہے, یہ آبادی کے اعتبار سے بھی بڑا علاقہ ہے. اگر اس میں بھی ان شاء اللہ جو لوگوں کی ریسرچ ہے اور اگر وہ صحیح ہو تو یہ کہتے ہیں کہ 18 کروڑ کے قریب جو ہے وہ بلوچ قوم پائی جاتی ہے. 18 کروڑ کی معمولی بات نہیں ہے کہ قوم پائی جاتی ہے,
18 کروڑ
قوم پائی جاتی ہے. یہ الگ بات ہے کہ بلوچستان میں کم رہتے ہیں, حالات ہی نہیں, زندگی گزار سکتے, اس لیے وہ بلوچ نکل آئے باہر تو پنجابی بلوچ ہو گیا.
علاقہ مطلب
علاقہ جو ہے علاقہ صوبے کا سب سے بڑا, آپ کو پتا ہی ہے
سب سے بڑا.
اس کے بعد پھر یہ میں اتنی آسانی سے بات کر رہا ہوں کہ آپ جائیں سندھ کے اندر تو پتہ چلے گا بلوچوں کے علاقے, آپ جائیں پنجاب کے اندر پتہ چلے گا بلوچوں کے علاقے. یعنی ہجرت ہوئی ہے بڑے پیمانے پر, ہجرت ہوئی وسائل ہونے کی بنیاد پر. کراچی بھرا پڑا ہے, یہاں پر آپ جائیں تو آپ کو چاروں طرف جو ہے وہ بڑا بھرا. تو یہ لوگ بےچارے ہیں جو قومی اعتبار سے بہت بڑی قوم ہے, یہ اس وقت بہت مشکلات کا شکار, ان تک یعنی کیا مسائل ہیں یہ تمہارا خدا جانتا ہے کہ بہت زیادہ حکومت کی توجہات نہیں, اداروں کی توجہات نہیں, این جی اوز بہت آخر میں متوجہ ہوئی. پھر اس طرف ایک مذہبی شخصیت نے بڑا اچھا جملہ کہا کہ اگر کہیں یہ سیلاب اوپر سے اسٹارٹ ہوا ہوتا, پاکستان کے اپر علاقوں سے اسٹارٹ ہوا ہوتا, تو شاید بہت پہلے دنیا کی تمام این جی اوز کی توجہ اس طرف ہو چکی ہوتی. لیکن چونکہ یہ دو مستضعف صوبوں سے شروع ہوا, دو بہت ہی مستحب اور غریب صوبوں سے شروع ہوا, دو ایسے علاقوں سے جہاں کی اپنی حکومت جو ہے ان کے لیے کچھ نہیں کرتی ہے, یعنی سندھ اور بلوچستان, اس لیے اس کو میڈیا نے بھی 15-20 دن لیٹ اس ایشو کو اٹھایا ہے. ہم بہت پہلے نپٹ سکتے تھے مسائل, ہمیں پتا, اگر ہمیں یعنی دوسرے لفظوں کو حکومتی مشینری ساتھ ہوتی اندازہ تھا یہ کون سا طغیان کرے گا ذریعہ, اب کون سے علاقے ذریعہ ہمارے.
بلکہ جو بعض حکومتی میٹنگز ہو رہی تھی اس میں جو ہے نا وہ سیکرٹری صاحبان جا کے بتا رہے تھے کہ بہت سارے شہر جو ہے نا ڈوب سکتے ہیں, लेकिन उन्होंने शहर आज नहीं बताया था कि कौन कौन से शहर, लेकिन ये रिपोर्ट मीडिया में आ चुकी थी कि
कोई संजीदा काम नहीं हो रहा था। हम जो है ना वही जो हमारे आपस के सब हुकूमती मसाइल खड़े हुए एक दूसरे के खिलाफ बातें चल रही हैं, हम तो उस पर लगे हुए थे, मीडिया में तो उस पर लगा हुआ था, हमारी हुकूमती मशीनरी उस पर लगी हुई थी, हम मुतवज्जे नहीं हुए यहाँ पर क्या कुछ हो गया। हम बस इंतजार कर रहे थे, शक दे रहे थे बार बार एक डेढ़ महीने पहले से कि हो सकता है, एक एहतमाल दे रहे थे कि इंडिया जो है ना पानी छोड़ने वाला है और वो रावी जो है उसमें सैलाब आएगा ऊंचे दर्जे का और वो फला इलाके में ये तबाही हो जाएगी, कोई पुराना वायरस नहीं। ये जो डिजास्टर है आप जिसको कहें सैलाब है, ये अभी तक की आने वाली तमाम आफतों से बड़ा है जो इस पाकिस्तान पर है, चाहे वो 2005-06 का जलजला हो, कश्मीर वाला 2010 वाला सैलाब हो या उसके बाद छोटे मोटे इलाके सैलाब, ये बहुत बड़ा 50-60 साल शायद इससे भी ज्यादा इतना वसी पैमाने पर तबाही और लोगों को बेघर हो जाना, हत्ता कि अमवात भी, यानी वो बहुत बड़ा की सतह अमवात हुई, लेकिन आपको अभी नहीं पता चलेगा या आपको बाद में पता चलेगा जब कोई किसी जगह पर आप पहुंचेंगे, मीडिया जाएगा, इतलाफ लेगा, फिर आपको पता चलेगा किस कबीले के कितने लोग गायब हो गए, किस कबीले के कितने घर रह गए, क्योंकि अंदाजा ही नहीं था, कोई नहीं कोई खबर देने वाले नहीं था, अक्सरियत ऐसे इलाके जहाँ खबर देने वाले नहीं था क्योंकि तुम्हारे कल ये होने वाला है, परसों ही होने वाला है, नहीं जब उनके घरों पर पहुंच गया, उनके घरों को गिरा दिया तब लोगों को पता चला हमारे साथ क्या हुआ। वहां पर कोई नेटवर्क नहीं है, अगर आप समझ रहे हो मीडिया देख रहे होंगे तो मोबाइल चल रहे होंगे तो भाई ऐसी कोई बात नहीं है, अक्सर लोगों को कई एक किलोमीटर के फासले तय करने पड़ते हैं अगर उनको कोई मोबाइल के ऊपर इंटरनेट इस्तेमाल करके कोई मैसेज देना है उस इलाके का, इस तरह की सूरत हाल। तो ये दवाई जो भी आपको नजर आ रही है इसमें ठीक है, आपने ऊपर से कवरेज करके देख लिया घर कितने दबाव हुए, ऊपर से कवरेज करके देख लिया पुल कितने टूटे, ऊपर से कवरेज करके देख लिया आबादियां कितनी दबाव हुई, लेकिन अभी आपको नहीं पता कितनी अमवात हुई है, इंसानी जानों का नुकसान कितना हुआ है। तो बहरहाल ये तो वो है कि जो अब तक है, अब सवाल करते हैं
अच्छा इसमें जो है ना वो दो बातें समझ में आ रही है कि एक बात ये है कि एक हुकूमती नाइंदी थी कि जो पहले से अगर था तो मिसमैनेजमेंट थी, तो मिसमैनेजमेंट की वजह से जब उनको आगाही भी थी फिर भी वो बहुत सारे सियासी मसाले को हल करने में लेकिन इस तरफ तवज्जो नहीं की कि भाई बहुत बड़ा डिजास्टर आने वाला है, सैलाब आने वाला है, एक तो वजह ये। दूसरी वजह एक आपने कही जो शुरू में आपने डिस्कस करा गया कि लोग आ भी गुजर गांवों पर खुद बैठ गए, बाद नहरें खोदी, नहरें खोद के उसको जो है वहीं पर ट्यूबवेल वगैरह बना लिए और वो बना लिए जो उसकी मुढ़ेर बनती है साइड पे वो सब गिरा के और पानी जो है चढ़ के आया, तो ये दो वजूहत तो बेसिकली जो है नजर आ रही है, मिसमैनेजमेंट है, बारिशें वाकई बहुत ज्यादा हुई इसमें कोई शक नहीं था। तो ये हम एक तो जो है ना उसको हल कैसे कर सकते हैं कि मतलब हम आ भी गुजर गाँव से हट के बैठे
अगर ये सिंध और ऊपर से देखें सिंध और बलूचिस्तान को, इसका मतलब यह है कि इनकी सारी फसलें तबाह हुई हैं, यानी इनका अगर कपास का प्रोग्राम था, इनके चावल लगे हुए थे, जो लगा हुआ था, ये सारी फसलें तबाह हो गई हैं, इनके बागान तबाह हो गए, यानी आपको पूरे सूबे को, दो पूरे सूबों को आपको जो है वो बाहर से खाना खिलाना है, आप बुनियादी चीज़ों से लेकर यानी मसला ये बुनियादी चीज़ों ये आटा, ये प्याज और ये आलू से लेकर और दालें से लेकर और फिर तेल, यानी आप हर चीज़ अब इनको बाहर से देंगे और उसके साथ पूरे पाकिस्तान में पड़ेंगे, यानी हम पहली महंगाई को इस कितने दिनों से इस खतरनाक महंगाई को जो है वो फेस कर रहे थे, अब आप सोचें ये सूबे हम जो चलो भैया शहरों के लोग हैं, अगर 250 किलो प्याज हो गई है 50 किलो से तो कोई ना कोई कुछ ना कुछ कर खरीदेंगे, लेकिन ये सूबे जो तबाह हो चुके हैं आप उनको 200 रुपए के प्याज नहीं खरीदेंगे कहाँ से, ये तो रोजाना का
गुजारा
एक दिन का एक खानदान का खर्चे 200 रुपए
खड़ी खड़ी फसलें
तबाह हो गई है। तो अगर आप ये कोई इंसान अल्लाह का बंदा इन बातों को समझे कि आपने दो सूबों को तबाह कर दिया, तीसरे सूबे पर तबाही शुरू हो गई, पंजाब पूरे खतरे में आ गया, सब बहुत सारा खेपी के आपने देखा कि वो भी खतरे में आ गया, अब अगर यानी कि संजीदा प्लानिंग होनी चाहिए, हम जो है मुस्तकबिल का सोचें कि लोगों को जो है वो किस तरह से महफूज मकाम पर जगह देनी है, अगर फसलें तबाह होनी है तो फिर अगर आइंदा भी गुजारा करें इस तरह की बारिशें आनी है तो फिर हमें फसलों का नम बदल क्या निकालना है, हम यानी किस तरह से इनको जो है ना वो कहाँ महफूज करें फिर खाना कि वो तक पहुँचाएं उसी कीमत पर जितना पूरा पाकिस्तान खा रहा हो, यानी एक बहुत बड़ी वसी प्लानिंग करने की जरूरत है। बल्कि मैं आगे बढ़ता हूँ, जब हम इस पूरे दो रोज़ा तीन रोज़ा दौरे के अंदर मुख्तलिफ शहरों से गुजर रहे थे तो सुबह पूर्व अगर हम जा रहे डेरा यार से तो आप समझें कि वो रोड जो है ना पूरी वो अगर उस वक्त 19-20 किलोमीटर थी, लेकिन उन्होंने कहा कि डेरा बुकटी तक यही हाल है। तो अगर आप डेरा बुकटी तक ये हाल है तो आप समझिए कि एक सारा इलाका जो है ना, लोग अपने, सिर्फ एक पट्टी की बात कर रहा हूँ मैं, कि लोग अपने घर तबाह हो चुके, गाँव तबाह हो गए, सब मेन रोड पर आके बैठ गए थे। उस दिन हम जब गुजर रहे थे तो आधी रोड में पानी आ चुका था और कह रहे थे कि आधी रोड में पानी आ जाएगा। अब हम लोगों को देख रहे थे, लोग अपने बुढ़ियों पर सर उठा के इज्जत करने उड़ रहे हैं, लेकिन बात ये थी कि उनको पता नहीं है कि इनको जाना क्या है, यानी कोई इन्फॉर्मेशन सेल नहीं है, इनको जाकर बताया कि भाई अब तुम्हारे एजेंसी बताने वाली है, तुम उस इलाके में चले जाओ। अच्छा, इन्फॉर्मेशन सेल बना दिया आपने, आपने कह दिया चले जाओ, भाई जाएगा कैसे? इसके पास कुछ नहीं है, यानी अगर आप ये समझ रहे हैं कि ये हर आदमी के पास कोई गधा गाड़ी होगी, कोई गाड़ी होगी, गाड़ियाँ तो तस्वुर ही नहीं ना, बाइक्स बहुत ही मुश्किल से किसान के पास बाइक है, लेकिन वो बाइक इस पानी में चलाए कैसे, पेट्रोल कहाँ से डालेगा? बात यह है कि मुश्किल का एक अंबार है। क्या हम अगर इन लोगों को कह भी देते यार हमने, क्योंकि ये 10 किलोमीटर गाड़ी में तय किया है, हम देख के आ गए हैं कि पिछले 5 किलोमीटर तक पानी आ गया है, अब थोड़ी देर बाद तुम्हारे 5 किलोमीटर तक भी आ जाएगा, लेकिन हम शर्मिंदा हैं कि अगर बताएं तो उसको कहें क्या, और वो हमारी शक्ल देखेगा कि हमें जाना कहें और लेके कौन जाएगा। यानी अजीब सूरत है इस पूरे इलाके के खत्ते में, कि हम करें क्या। बिल्कुल इसी तरह से अगर मेन रोड पर पानी आ रहा है तो भाई जहां पर ये बैठे ना, अक्सर इलाकों में खुश्कियों में नहीं बैठे, ये बेचारे गीले ही माहौल के अंदर किसी न किसी जगह पे दरख्त के ऊपर चढ़ के अपने घिरे हुए घरों के मलबे के ऊपर या फिर चारपाइयों पर चारपाइयां रख के अपने आप को बचा रहे हैं। ये तो एक बात हुई। आई दूसरी तरफ ये है कि ये सब अपने मवेशियों के साथ आए हैं, यानी जो बच सकता था बचा के ले आए, अभी सब मेन रोडों पर मुख्य जगह पर बैठे हैं। अगर आपने इनके खाने का इंतजाम किया और इनके मवेशी के खाने का इंतजाम नहीं किया, इसका मतलब यह है कि आइंदा चंद दिनों के बाद ये और ज्यादा मोहताज है। मुरादी के अगर आप बकरियों को, अगर आप उन गाय और उनकी भैंसों को बचा लेते हैं तो फिर इम्कान है, आज नहीं कल, कल नहीं परसों के पैरों पर खड़े हो जाएंगे। कम से कम एक जरिया तो होगा कि किधर चलो उसी को, बल्कि वो भी बहुत मुश्किल काम है। यानी मैं जितना सोचता हूँ उतना परेशान रहता हूँ कि अगर फर्ज करें सबने अपने गाय के दूध के ऊपर भरोसा किया, खुद तो पी लेंगे, अब जो इजाफी उसको बेचेंगे, बेचने के लिए खरीदार कौन है? अरे ये गरीब आदमी जो खुद उसके साथ अपना घर दबा दिए बैठा है, इसके पास पैसा है कि उसके दूध को खरीद लें? यानी खुद मुश्किल, यानी क्या मतलब, लेकिन बार ये तो सारी बातें बयान करने वाली, दर्जाबंदी करनी पड़ेगी आपको, आपको तय करना पड़ेगा, अपनी तरजीहात को तय करना पड़ेगा कि आपको क्या करना चाहिए। मेरी निगाह में पहले मरने में ये था कि आपने जो ना उनको जिंदा रहने दिया, यानी आपने उनको बचा लिया कि वो फाकों से इस दुनिया से नहीं चलेगा, आपने एक पहला
स्टेप लिया,
ये जारी रहेगा। हाँ, लेकिन यूं था, अगर इस पर 100% लग रहा था, अब आप इस पर 80% या 70% लगाएं तो 30% आप किसी और चीज पर लगाएं। मसलन अब आप इनको आहिस्ता आहिस्ता सबके हाथों में खेमा देना शुरू कर दें, सबके हाथों में खेमा देना शुरू कर दें, ताकि जब इनका पानी हफ्ता लगे, दो हफ्ते लगे, महीना लगे, अलहमदिल्ला आज 5वां दिन है कि वहां पर बारिश नहीं हुई है, यानी वो पहला दिन था जब हम गए थे जिस दिन बारिश वहां पर नहीं हुई थी, धूप निकली थी, लोगों ने अपने कपड़े सुखाए थे, लोगों ने सुकून का सांस लिया था, आज धूप निकली, लोग धूप में बैठे हुए थे,
यानी कपड़े सुखाने के लिए
28 दिन के बाद अगर ये धूप कंटिन्यूसली 2 महीने या 1.5 महीना में, शायद वो पानी जमीन के अंदर भूकंप में जाने की बात कर रहा हूँ, इस काबिल हो सकते हैं ये लोग रास्ता निकल आए थोड़ा सा, अपने घर पहुंच जाए, उसके ऊपर खाना लगा के बैठ जाए, आपको अब दूसरे पड़ेगा खेमा, खेमे के साथ ही जो है ना वो एक ऐसा सिस्टम देना पड़ेगा ये मच्छरों से बचाने के लिए, क्योंकि भाई पानी खड़ा हुआ, आप क्या मेडिकल की सहूलत देंगे यार, मेडिकल तो दूसरे मरले में आती, पहले बचा दो तो दवाई उन बीमारियों से, जो जल्दी बीमारियां उठी हैं जिनकी तस्वीरें मुख्तलिफ मीडिया पर चल रही हैं, वो जल्दी बीमारियां अजीब सी हैं, क्योंकि पानी गंदा और साफ मिल गया बारिश का, और दूसरा मरला क्यों लगे पाँव कटना शुरू हो, यानी चल रहे हैं जमीन के ऊपर, तार है, कोई कांटा है, कोई पत्थर है, कोई शीशा है, वो अलग है, कोई कीड़ा है, कोई हशरात है, हत्ता सांप है, बिच्छू है, वो अलग,
तो
बच्चे भी अब आप बच्चे हर कबीले के अंदर, हर खानदान के अंदर 8-8, 10-10, 6-6, 5-5 बच्चों से बात ही नहीं, और हर उम्र का 7-8, 6-4, 5-6 महीने से लेकर, अब आप उन बच्चों को क्या 4-5 तो बांध देंगे क्या रोड में जाना, भाई या रोड है इधर या पानी है उधर, बस कोई और ऑप्शन नहीं। अब आप इनसे कह रहे हैं मीडिया, वो तो वहां गए तो पता चला ताजियत करें, बच्ची آپ تعزیت کریں بچہ, تعزیت کریں دیوار گری, تعزیت کریں فلاں, اس طرح تعزیت ہے, ایک الگ سلسلہ تعزیتوں کا. اور اس میں اکثر لوگ فاقوں سے اور بیماریوں سے کم حادثہ سے زیادہ ہو رہے ہیں. کیوں انہوں نے, یعنی ایک ماں باپ دو بچوں سنبھال کے بیٹھ کے بکے دو کا کیا ہوگا, ایک بھائی بہن بڑے بچوں میں بڑے ہو گئے, یعنی عجیب
مسائل بہت سارے. اچھا ایک بات جو میں نے ڈسکس کر رہے تھے پروگرام سے پہلے, کہ اب یہ بتائیں کہ لوگ جو مدد کریں گے تو لوگ یقیناً اس پہ بہت زیادہ فوکس ہوتا ہے کہ خوش کا جو ہے نا اجناس ان تک پہنچایا جائے, وہ خوش اجناس پہنچائیں گے. آپ جیسے بتا رہے ہیں کہ اس طرح پانی ہے, اس طرح پانی ہے, سڑک پہ جو ہے نا وہ لوگ بیٹھے ہوئے, اگر وہ کہیں گے آپ خوش اجناس پکائیں, دالیں پہنچائیں ان کو, وہ کریں, تو وہ پکائیں گے کیسے؟ لکڑیاں تو گیلی ہو رہی ہیں.
یہ کام فیس کر رہے ہیں نا, اس کو پہلے راشن بٹ رہا تھا,
تو اس کا
راشن راشن بٹ رہا, یہ جو کک فوڈ والا نظریہ تھا اسی بنیاد پر.
اچھا
بھائی پکاؤ, پہلے تھا کہ جو رابطے میں آ سکتا ہے وسائل ہیں آ جاؤ یہاں پک رہا ہے, نہیں اچھا ایسا کرو وسائل تمہارے پاس یہاں سے کچا لے جاؤ اپنی لاگ میں پکاؤ, نہیں تیسرا مرلہ داخل ہوا. تیسرا مرلہ بھائی جو جہاں پر پھنسا ہوا ہے رابطے میں آ گیا ہے, علاقے کی دکان ہے, علاقے میں کسی کے پاس کچھ بچا ہے, انہوں نے کہا ہاں شہریوں تو تھا, شہروں نے کہا ہاں بھائی تو بڑے بڑے اسٹورس تھے بچے ہوئے, ٹھیک ہے بھائی نکالو کہیں تو کسی, اور عموماً وہاں پر جو بڑے بڑے بزنس مین زیادہ بنی ہیں یعنی ہندو ہوتے ہیں, اب ان سے اکاؤنٹ نمبر لیے گئے, ان سے جائز فلاں ڈھنگ کا کچھ لے کے اور ان سے کہا گیا کہ آپ ان کو دینا شروع کر دو. تو یہ سب شامل کر کے میں 10-12 لاکھ کی بات کر رہا ہوں آپ سے, کہ جو 30 مقامات پہ کھانا پک رہا ہے, کہیں روٹیاں کہیں چاول, پہلے مرحلے پر روٹیوں کے ساتھ کھجور دی جا رہی تھی پر کہا گیا بھائی مسالہ تو کب تک کھجور میں کھلاؤ گے روٹیوں کے ساتھ, تو اس طرح کر کے یہ مطالعہ کرنا ہوگا کہ آج ہم 8-10 دن سے اس پروجیکٹ کو لے کے چل رہے ہیں. اب ہم کہنا سے چاہ رہے ہیں کہ اگلا مرحلہ جو ہے نا وہ یہ ہے کہ جیسے لوگ اپنے گھروں کی طرف جائیں گے اب آپ نے ان کو خشک وہ الگ محفوظ کریں, یعنی اپنے راشن کو محفوظ کریں اسی جگہ پہ کسی علاقے میں پہنچا دیں وہاں قریب میں اور محفوظ کریں, جیسے کوئی فلاح فیملی وہاں چلے جاتے اس میں بھائی 15 دن آرام سے گزار لو گے تم, یہ لوگ 10 دن کا آرام سے گزار لو گے تم, اس طرح ہم آپ کو وہاں کو لے جا کے علاقے میں چیزیں محفوظ کر رہی ہیں آئندہ 10-15 دنوں کے لیے, اسی طرح خیمے اور اسی طرح سے, لیکن یہ جو خیمے اور شاید ماسکیٹو دینا اس کے بعد آپ کو جانا ہوگا یہ جانوروں کے بھوسے کی طرف, آپ کو وہاں پہ پتا ہوگا گائے بھینس بکرا کیا کھاتا ہے اور وہ گیلی میں نہیں سوتا ہے, ایک اس کے ساتھ بھی ایشو ہے, وہ گیلی جگہ پہ نہ بیٹھتا ہے نہ سوتا ہے, خشک جگہ چاہیے. آپ کو ان لوگوں کو یعنی جو ان کی ضرورت ہے اس کے مطابق یعنی آپ کو باقاعدہ یہ بھی دینا ہوگا, راشن کا خیال انسان کے لیے مت رکھیے گا جانور بھی رکھیے گا تاکہ وہ اپنے مستقبل کو محفوظ کر سکے. یہ بات ہماری ختم ہو گئی. آخری بات جو ہم کہیں گے نا وہ یہ ہے کہ جو خطرہ ہے وہ یہ ہے کہ جب یہ عروج پر ہوتا ہے خبریں آ رہی ہوتی ہیں لوگ حرکت میں ہوتے ہیں تو اس وقت تو بہت کچھ ہو جاتا ہے, لیکن جیسے جیسے میڈیا ٹھنڈا پڑتا ہے, جیسے جیسے این جی اوز پیچھے ہٹتی ہیں, جیسے جیسے مسائل اور مشکلات لوگوں کو لگتا ہے کہ کم ہو گئی ہیں, لوگ جس وقت اصل مشکل میں پہنچنے کا ٹائم ہوتا ہے نا لوگ اس وقت پیچھے ہٹ جاتے ہیں. جو آپ کے توسط سے بات کرنا چاہ رہا ہوں وہ یہ ہے کہ بھائی اپنے حوصلوں اور جذبوں کو کم سے کم 2 مہینے تک کم نہ ہونے دیجیے, یعنی ابھی جس طرح سپورٹ کر رہے ہیں آپ کے ذہن میں ہوگی یہ سپورٹ جو ہمیں 2 مہینے جائے اپنی کم سے کم, اگر آپ 2 مہینے تک کا پلان کریں گے نا اس پہ 1 مہینے میں حالات بہتر ہو جائیں, لیکن آپ کو 2 مہینے کا پلان کرنا چاہیے, آپ کے جذبات ٹھنڈے رہنا چاہیے. آپ کو بتاؤں کہ پوری قوم کو میں بار بار اس جملے کو کہتا ہوں کہ عوامی سیلاب ہی اس سیلاب کو کنٹرول کر سکتا ہے, اس این جی او پر بھروسہ کر لیں, اس سیٹ کے اوپر بھروسہ کر لیں, اس ملک کے اوپر بھروسہ کر لیں, نہیں چلے گا. اس پاکستانی قوم کو جیسے کہ کوشش کر رہے ہیں بہت سارے سیاسی افراد بھی کوشش کر رہے ہیں پوری دنیا کی اور صرف پاکستانیوں سے, میں اسی طرح کی بات کہہ رہا ہوں کہ عوام اس بات کا خیال رکھے ذہن میں رہے ان کے کہ یہ خالی اس ہفتے کا قضیہ نہیں ہے مسئلہ نہیں ہے, اس کو ذہن میں رکھیں کہ ہمیں اس کو پورے 2 مہینے تک کنٹرول کر کے انشاءاللہ یعنی اس طرح سے تقسیم کرنا ہے کہ ہم اس پوری قوم کے اوپر پھر بلڈ کر سکیں. بلڈنگ ہے پوری قوم کی, بلڈنگ کی بات ہو رہی ہے, ہوتا نا ایک گاؤں ایک شہر ایک علاقہ, اور یہ میں بلوچستانی باتیں کر رہا ہوں, ابھی سندھ بلوچستان سے زیادہ تباہ ہو چکا ہے کیونکہ دریا سندھ میں اگر یعنی آئی ہے جیسے آپ نے دیکھ لیا کہ دادو جیسا شہر اس کے پیچھے میہڑ پورا کا پورا تباہ, خیرپور نتن شاہ میں ادھر خیرپور نتن ہر جگہ پہ
کوال کی تباہی ہوئی ہے,
جو بورڈیجی کا علاقہ ہے اور آپ نیچے چلے جائیں ادھر ٹھٹا اور سجاول اور بدی کی طرف آ جائیں, بھائی حالات جو ہیں وہ بہت خراب ہے. تو اس لیے حوصلے عوام کے ٹھنڈے نہیں پڑنے چاہیے, آپ کو ذہن میں رہے کہ ہم جو ہے وہ ان شاء اللہ اگر قوم کو اس کے گھر میں کھڑا کرنا چاہتے ہیں تو مسلسل کوششیں جو نا وہ ہی ان لوگوں کو شاید مستقبل کے خطرات سے بچا سکتے.
اچھا آغا یہ ایک سوال بہت اہم ہے کہ ناظرین بھی سے بہت سارے لوگ ہوں گے جو یقیناً مدد کرنا چاہ رہے ہوں گے تو ذریعہ ڈھونڈ رہے ہوں گے, کس طرح وہ جو ہے نا مدد کر سکتے ہیں کہ آپ اس مستعدد قوم کے
بھائی ہم یہ کہتے ہیں کہ اس وقت انشاءاللہ جو بھی کہتا ہے نا کہ ہم کچھ کر رہے ہیں, ہم اس اکاؤنٹ نمبر ہے ہمیں کچھ دیں, ہم سب کو ووٹ کر رہے ہیں, میرا خیال ہے کہ سب کی مدد کرنی چاہیے, سب کو دیں, کوئی حرج نہیں. ایک بات, دوسری بات یہ ہے کہ یہاں جو ایسے بتایا کراچی کے اندر بہت سارے لوگ سر جوڑ کے بیٹھ گئے, ان شاء اللہ ایسے ہی لوگ کیا بھی لوگوں سے جوڑ کے بیٹھ گئے, تو ہمارے پاس جو اکاؤنٹ نمبرز ہیں انہی لوگوں کے, یعنی اس میں آئی ایم آئی شامل ہے, اس کے اندر جو ہے وہ افتا نامی گروپ شامل ہے, اس کے اندر الحمد للہ پویس حسین والا گروپ شامل ہے, اس میں آئی ایس او آرگنائزیشن اس میں شامل ہے, اسی طرح سے اور چند ادارے ہیں, ایم ایس او اس کے اندر الحمد للہ بی ایس او شامل ہے, بی ایس او جس کو آپ کہتے ہیں, اور بھی ادارے الحمد للہ, تو ان کے سب کے جو ہے نا وہ ہاں سوری شیئر اور کوثر دو اور بڑے این جی او شامل ہیں, تو یہ جتنے بھی ہیں ان کا ہم آپ کو دے دیں گے, آپ کے توسط سے ان شاء اللہ اسکرین پہ چل جائے کہ جس کے اندر ان کے اکاؤنٹس نمبر وغیرہ بھی دیے ہیں, انہیں کے اکاؤنٹس میں ڈالیں ان شاء اللہ, اور یہ لوگ وہی ہیں کہ جو پورے پلاننگ جو ہے وہ مستقبل کی بھی کر رہے ہیں, جہاں ابھی ریسکیو کر رہے ہیں وہاں پر مستقبل کی.
اچھا کسی طرح کوئی رابطہ کرنا چاہے تو کس طرح وہ ممکن ہے کہ رابطہ کر سکے, کوئی جو ہے نا وہ ان آپ لوگوں کے ذریعے کسی کو ای میل وغیرہ ہوئے اس سے رابطہ کر سکے اگر وہ فراہم کر دیں تو ان شاء اللہ اسکرین پر بھی چلائیں گے تاکہ ہمارے ناظرین اس کو جو اس کے ذریعے آپ سے رابطہ
کر سکیں.
ناظرین کرام, آپ نے سیلاب کی صورتحال آپ کو دیکھا, حال مولانا نقی ہاشمی سے یقیناً دیکھ سنا اور ملاحظہ کیا, خداوند عالم سے دعا ہے کہ خداوند عالم اس وقت جو یہ مشکل ہے ایک پریشانی ہے سیلاب آیا ہوا ہے پاکستان کے اکثر علاقوں میں, اس میں ہمیں طاقت اور حوصلہ دے, ہمیں ہمت دے کہ ہم اپنے نہیں جو کچھ جو جتنا حصہ ڈال سکتے ہیں اتنا حصہ ڈالیں اور خداوند عالم کے حضور جو ہے اس بالکل ہو سکے. وسم گٹنے کا کام تھا کہ آپ تک ان لوگوں کو سامنے لایا جائے, ان کو پہچان پایا جائے کہ جو وہاں پر کام کر رہے ہیں, اب الحمدللہ انشاءاللہ کہ ان کی مدد کریں اور یہ لوگ مزید وہاں پر جا کے کام زیادہ کر سکیں. نظر کرام ہمارا سلسلہ پروگرام کا آگاہی کا جاری رہے گا, اگلا پروگرام ہم آغا صاحب کو ایک مرتبہ پھر زحمت دیں گے, آپ جانتے ہیں کہ عراق کی صورتحال کچھ عرصہ پہلے خراب ہوئی ہے اور اس کے بعد حالات معمول کی طرف آ رہے ہیں یا نہیں آ رہے ہیں یا مستقبل میں کیا ہونے والا ہے یا یہ حالات کیوں پیدا ہوئے اس کی وجہ کیا تھی, اس کے حوالے سے ہم آغا صاحب کو دوبارہ زحمت دیں گے. تب تک کے لیے اپنے میزبان محمد رضی کو اجازت دیجیے, اللہ حافظ.